हिमाली स्वरहरूको एउटा छुट्टै कथा सुनाउने कार्यक्रम हो कथा संसार। कथा संसारमा आज हामी कथाकार सुन्दर जोशीको कथा त्यो घुम्ती प्रस्तुत गर्दैछौँ। यो कथा हामीले खसखस.com साभार गरेका हौँ। त्यो घुम्ती आएपछि ऊ मरी हाँस्न थाली। घुम्ती त थुप्रै छन् काठमाडौँ सहरमा, तर उनलाई त्यहीँ आइपुगेपछि मात्रै कुतकुती लाग्नुको रहस्य फुत्काउन रितेनलाई कम्ता गाह्रो परेन। एक दिन उनले अर्थात् भनेसाले अफिसमै भनिन्, आज गोथे इन्स्टिच्युटमा एउटा फ्रेन्च फिल्म प्रदर्शन हुँदैछ, मैले तिम्रो लागि पनि टिकट किनिसकेको छु। अनि ऊ यसरी हाँसे कि उसको के तागत नाइ भन्नलाई। फोन गर न, भनेसाले नै सम्झाउनु पर्यो उसलाई। हतार हतार घरमा श्रीमतीलाई फोन गरेर बोल्नसम्म झुट बोल्यो र लामो सास फेर्यो राहतको, तर विश्वासघात मिसिएको। रितेनले पनि एउटा शर्त राख्यो, आज त्यो घुम्तीको बाटो नजाने भए मात्रै भनेर। किन भनेर ऊ लगभग चिच्याए। किनभने तिमी त्यहाँ पुगेपछि, भनेसाले रितेनको कुरा बिचैमा काटेर भनी, दुई दिनपछि म आफ्नो देश फर्कँदैछु, प्लिज मलाई त्यही घुम्तीको बाटो लैजाऊ न। आखिर किन तिमी सधैँ त्यो, फेरि पनि बिचैमा उछिनेर भनेसाले भनिन्, किनभने मलाई हाँस्नै पुगेको छैन, काठमाडौँको सम्झना भन्नु नै तिमी र त्यो घुम्ती त हो। मूर्ख जस्तो कुरा नगर, सम्झनालाई तिमीसँग धेरै कुराहरू छन्। रितेन अलि उदास जस्तै भयो। भनेसा दुई दिनपछि फर्किँदैछ भन्ने चिसो वास्तविकताले उसलाई भित्र कता कता चिथोरिरहेको थियो। के छ र अरू त्यस्तो सम्झन लायकको, उनको चिम्से आँखाले टटकारो रितेनलाई घुर्यो। उसले भने घडी देखाउँदै भन्यो, म्याम 5:30 भइसक्यो, जाने होइन? भनेसा रितेनको पछि लागि र गाडीभित्र पस्ने बित्तिकै भनी, तिम्रो कुराको सिलसिला जोड न, के छ र अरू कुरा जुन म सम्झना स्वरूप लिएर जाउँ। रितेनले टिटलाग्दो गरी हेऱ्यो भनेसालाई र भन्यो, तिमी जोर सल्लेको त्यो होटेल बिर्सन सक्छौ जहाँ मैले तिम्रो शरीरभरिको जुका टिप्न रात बिताएँ? तिमी करिब करिब सर्वाङ्ग नाङ्गो थियो, रगतमा लतपत र डरले तिमीले मलाई कसरी अँगालोमा बाँधेकी थियो। भनेसाले लजालु आँखाले रितेनले सुईको नपाउने गरी उसको अनुहार नियाली, तर त्रिपुरेश्वरको शालिक घुमेर उकालो लाग्दै गर्दा उसले पनि भनेसालाई एक नजर हेर्न भ्याइहाल्यो। दुवैको आँखा स्वभावतः जोडिहाल्यो। काठमाडौँको ड्राइभिङ गर्नु, त्यो पनि तिमी जस्ती केटीलाई सँगैको सिटमा राखेर, ज्यान जोखिमको कुरा छ, तिमी केही नबोल है एकछिन, रितेनले उकुस मुकुस हुँदै वाक्य पुरा गर्यो। भनेसा भने यसरी खिलखिलाएर हाँसे कि झन्डै एउटा ट्याम्पोलाई हानेन उसले। मलाई नसम्झ, तर ती जुकाहरूमाथि त अन्याय नगर, गाडी सम्हाल्दै रितेनले भन्यो। भनेसाले उसको फिलामा दुख्ने गरी चिमोटी दिए। ऊ झन जोसियो, पाख्रीबासको तोङ्बा र लामकानेको ह्याकुलो बिर्सिन सक्छौ? उसको फिलाभरि चिमोर्दै लगभग चिच्याई, प्लिज स्टप इट। पार्किङ लटमा गाडी रोक्दै रितेनले भन्यो, यस्ता अनगिन्ती कुराहरू छन् जसले तिमीलाई जहाँ गए पनि जहिले पनि नेपालको सम्झना दिलाइराख्नेछ। म नेपाल बिर्सन सक्दिनँ, म तिमीलाई बिर्सन सक्दिनँ, तर त्यो घुम्तीलाई त झनै बिर्सन सक्दिनँ, नेपाली भाषाको पहाड घोके झैँ भनेसाले भनिन्। दुवै हाँस्दै हलभित्र छिरे। फिल्म सुरु भइसकेछ। उज्यालोबाट एकैचोटि अँध्यारोमा पुग्दा कस्तो हुन्छ? दुवैले छामछाम छुमछुम गर्दै बस्ने ठाउँ फेला पारे। अङ्ग्रेजीमा सब टाइटल भएको फ्रेन्च फिल्ममा रितेनलाई खासै मन लागेन, तर भनेसा यति नजिक थिए कि उनको मुटुको धड्कन गन्न सक्थ्यो ऊ। यस्तो दृश्य पनि आयो, अनायास भनेसाले उसको हात बलियोसित समाथे। उसको श्वास बढेको आवाज पाएर हपहपी भयो रितेनलाई, तर उठेर बाहिर जान सक्ने स्थिति पनि थिएन किनभने उसको दुवै हात भनेसाको हातभित्र जो थियो। फिल्म सकिएर बाहिर निस्कदै गर्दा उनले साउती मारी, भोक लाग्यो, नाङ्लोमा जाउँ न। उसको प्रिय रेस्टुरेन्टमा पुगेर गाडी रोकियो, तर पार्किङ भेटेन उसले। भनेसालाई नाङ्लोको अगाडि नै झारेर अन्नपूर्णको पार्किङ लटमा पुग्यो। सधैँ जस्तै युनिफर्ममा डटेको पालेलाई 20 नोट तेर्साएर छुटकारा लियो। ऊ फर्किएर नाङ्लोको अगाडि पुग्दा उनी एउटा डल्लो डल्लो माथि माथि सैलुङ्गेमा चौरी चराउने जस्तै लाग्ने जवान केटोसँग मस्की मस्की गफिरहेकी थिए। रितेनले केही बोल्नै पाएको थिएन। उनले उसको हात समात्दै भनी, ऊ मेरो नेपाली केटा साथी। रितेनले केही प्रतिक्रिया व्यक्त गर्नै नपाउँदै त्यो भाइले उसलाई डाहाले भुतुक्क भएको आँखाले घुर्यो र भन्यो, यस्तो भिलेन खेलिदिने दाइ। मतलब? उसको कुरा सुनेर ऊ तिन छक्क पर्यो। रिस उठ्न समय नलाग्ने उसको स्वभावसँग परिचित भनेसाले तानेर उसलाई नाङ्लोभित्र लगिहाले र अलिकति डराएको नजरले हेर्दै भनी, ऊ मेरो रेगुलर ट्याक्सी ड्राइभर हो, काठमाडौँको ट्याक्सी ड्राइभर, सोमत छैन। उनले फेरि आँखाले नै शान्ति धारण गर्न बिन्ती गरी र मन लागे जति खानेकुरा अर्डर गरी र भनी, ऊ तिमीसँग जेलसलाई के भन्छ नेपालीमा?
भुत्रो।
रितेनको रिस। उसले निसङ्कोच भनी, त्यो मेरो पछि लागेर हैरान छ। म कहाँ हुन्छु र कति बेला मलाई ट्याक्सी चाहिन्छ सबै थाहा हुन्छ त्यसलाई। भन्ने बित्तिकै अर्को ट्याक्सी पनि पाइँदैन अनि म उसलाई एभोइड पनि त गर्न सक्दिनँ र त्यो मोरो जहिले पनि त्यही घुम्तीको बाटो मात्र लैजान्छ।
मतलब अब त्यो घुम्ती र त्यो गान्टी मुलाबीच रिलेसन छ?
उसले भनेसालाई तिखो नजरले घुर्दै सोध्यो। उनले स्वीकृतिमा टाउको मात्र हल्लाए र कता कता हराए जस्तो भए। रितिन उनको अनुहारको हरेक भावलाई पढ्न सक्थ्यो। यो सहरमा ऊ मात्र यस्तो मानिस हो जसले उनको मनमा उठ्ने हरेक छाललाई उचाइ नाप्न सक्थ्यो। कमसेकम यस्तै सोच्ने गर्थ्यो ऊ। तर त्यो ट्याक्सी ड्राइभर उसको मनलाई ढुङ्गाले थिचे जस्तो भएको छ। तैपनि आफूलाई सम्हाल्यो उसले। सम्हाल्नै पर्यो, नत्र भनेसाको ऊप्रतिको विश्वास डगमगाउन सक्थ्यो। दुई दिनपछि जाने मानिसको मन व्यर्थै दुःखी किन बनाइदिनु भन्ने सोचेर होला रोमान्टिक हुने प्रयास गर्न थाल्यो। ऊ भित्रको लाभा सेलाउँदै गएको आवाज पाएकी भनेसाले आफूले खाँदै गरेकी गाँसको चम्चा उतिर बढाई र उसले सहर्ष स्वीकार्यो। भनेसा त उसको जुठो झन् धेरै मिठो मानेर खान्थे। उनले त उसको जुठो गोक्यो भ्यालीको त्यो सानो होटेलमा खराब मौसमको कारण 3 दिनसम्म बस्नु परेदेखि नै खान थालेकी थिए। बेसरी हिउँ परेर उनीहरूको यात्रा रोकिएको थियो। दुर्भाग्यवश त्यही बेला भनेसाले आफ्नो स्लिपिङ ब्याग पनि हराएकी थिए। संयोगले रितिनको स्लिपिङ ब्याग डबल साइजको थियो र ऊ बाँचे। उनी छ्यापीको अचारसँग उसिनेको आलु यसरी खान्थे मानव त्यो स्वाद उनको जिब्रोमा जन्मजात बसेको हो। उनीहरू नाङ्लोबाट बाहिर निस्कदा त्यो ट्याक्सी ड्राइभर त्यहीँ थियो। उसले भनेसाको हात समाएर आफूसँगै पार्किङ लटमा लग्यो। त्यसले कुनै दुर्व्यवहार गरेन, बरु अचम्मको टेटलाग्दो नजरले भनेसालाई हेरिरह्यो। उनीहरूले फर्की फर्की हेरे र जति बेला पनि उसलाई त्यही मुद्रामा उभिरहेको पाए। यतिसम्म कि उनीहरूको गाडी उसको आँखा सामान्यबाट चिप्लिएर गएको पनि ऊ हेरि नै रहेको थियो। मोरी यसरी मुस्कुराइरहेकी मानव रातको चिसो बतासले हो वा घन्टाघर अगाडिको बाटोमा लटरम्म फुलेका शिरीषका फुलहरूले कुतकुती लगाइदिएको होस्। सिंहदरबारको शालिग घुमेर माइतीघरतिर गाडी मोडिने बित्तिकै त्यो घुम्ती आइपुग्न लागेकोले रितेन सतर्क भयो। थापाथलीतिर मोडिने बित्तिकै प्यान्थरको ठुलो बिलबोर्डमा 81 उसको आँखा ठोकियो। यसअघि कहिल्यै यस्तो भएको थिएन। भनेसा भने सधैँ जस्तो हाँस्न थाले। उसको मनमा चिसो पस्यो। रहस्य कतै यही विज्ञापनसँग त छैन? प्लिज रितेन, यसलाई एउटा रहस्य नै बनिरहन देऊ। उसको आँखाको प्रश्न पढिसके कि उनले भनिन्, ठिकै छ, यो सन्दर्भ यहीँ ठुङ्गियोस्। म कुनै चासो राख्दिनँ यसबारेमा। मनलाई साँच्चै ढुङ्गा जस्तो बनाउने प्रयास गरे उसले। पाटन ढोकाको पूर्वपट्टिको पाखामा थियो भनेसाको डेरा। घरसम्म गाडी पनि जाँदैन थियो, तर त्यहाँबाट देखिने हिम श्रृङ्खलाले लोभ्याएको थियो उनलाई। घरदेखि अलि माथि सानो एउटा बौद्ध स्तूपा छेउ थोरै ठाउँ थियो जहाँ ऊ गाडी राख्ने गर्थ्यो। आज त उसलाई त्यहाँसम्म झर्न पनि मन लागेन र फर्किन चाह्यो, तर ऊ मानिन, मान्दै मानिन। उसले भनेसालाई कोठासम्म छोड्न जानै पर्यो। काउच माथिको उनका लुगाहरू पन्छाउँदै बस्ने ठाउँ बनायो र ऊ अस्तव्यस्त कोठालाई निहाल्यो। पुराना थुप्रै घटनाहरू आँखामा एकछिन सलबलायो। त्यो कोठा जुन 2 दिनपछि उसको लागि बिरानो हुँदै थियो। भनेसाले उसकै अगाडि निसङ्कोच सधैँ जस्तै वस्त्रहरू फेरि। उनलाई उसँग सङ्कोच हुनुपर्ने कुनै कारण थिएन। गोक्योको त्यो हिम आदिमा स्लिपिङ ब्याग हराएपछि माइनस कति हो कति जाडोमा रितिनसँग एउटै स्लिपिङ ब्यागमा कति दिनसम्म सुतेकी थिए। उसले एउटा सानो प्याकेट दिँदै भनिन्, त्यो ट्याक्सी ड्राइभरलाई देऊ है, तर म गइसकेपछि नि।
के हो भन न पहिला।
त्यो उसैको नासो हो, 1 whole box अफ प्यान्थर। मनमा त लाग्यो त्यो बट्टाले उसैको मुखमा हानिदिउँ जस्तो, तर समयमित हुनु नै कल्याण देख्यो रितिनले। किन दुखाइदिने 2 दिनपछि जाने मान्छेको मन? सायद यस्तै सोच्यो उसले। ऊ हराएको सुईको पाए कि भनेसाले भनी, तिमी सायद मेरो चरित्रमाथि शङ्का गरिरहेका छौ।
तिम्रो चरित्रसँग मलाई केही लिने दिनु छैन,
प्यान्थरको बट्टा उसैको अगाडि फालिदिँदै फेरि भन्यो। तिमीहरू यस्तै त हौ, मिडल स्कुलदेखि नै खेलाउँछ यस्ता बट्टाहरू, कसले रोक्ने तिमीहरूलाई? न आमा बाबुको ठेगान हुन्छ। माई लाइफ इज माई लाइफ, यति हो जिन्दगीको फिलोसोफी। आफ्नो खुसीको लागि जे पनि गर्छौ तिमीहरू, त्यस्तै संस्कारमा त हुर्किएकी छौ तिमी। अनायास उठ सोफामा थचारी ढलेको रुख जस्तै र निकै दुखी नजरले हेरि रितेनलाई। रितेन रिसको झोकमा बोल्नुसम्म बोलिसकेपछि ग्लानी महसुस गरिरहेको थियो आफूलाई समयमित राख्न नसकेकोमा। निकै बेरको मौनतापछि अनायास भनेसाले प्रश्न गरे, तिमी एलए आउँदा मलाई भेट्न आउँछौ? रितेनले टिठलाग्दो नजरले हेर्दै भन्यो,
त्यहाँ पनि यस्तो घुम्ती छ?
ऊ थोरै हाँसी र भनी, छ, तर प्यान्थरको बिलबोर्ड भने छैन।
भनेसा फर्किएको झन्डै 7-8 महिनापछि काम विशेषले रितेन एलए पुग्यो।
उनले दिएको ठेगानामा पुगेपछि उसलाई घरको पर्खाल देखेरै अत्यास लाग्यो।
बेल थिच्ने आँट पनि आएन। तुमनमै झुक्किएर बेल थिचिसकेपछि एकजना अधवैँसे जाप्ने जस्तो लाग्ने महिलाले आलिसान महलभित्र छिराई र लिभिङ रुममा राखेर हराए।
अनायास उसको आँखा भनेसाको एउटा ठुलो तैल चित्रमाथि पर्यो।
त्यही मुस्कान, यस्तो लाग्यो उसलाई यसपल्ट ऊ त्यो घुम्तीमा पुगेर हाँसेकी होइन, बरु उसैलाई यो अवस्थामा देखेर हाँसिरहेकी हो।
ती महिलाले आएर उपहारको एउटा बाकस हातमा थमाइन् र भनिन्,
भनेसा मङ्गोलियाको कुनै दुर्गम भागमा काम गरिरहेकी होली।
रितेन एकैचोटि जोरसल्ले पुग्यो। ती महिला भनिरहेकी थिए, अर्कोपल्ट सायद तपाईँलाई नेपालमै भेट्ने छिन्,
उनी फेरि नेपाल जाने कुरा गर्थिन्।
ऊ मुस्कुराए।
तपाईँ? रितेनले उत्सुकता जगायो।
म भनेसाको यो घरको रेखदेख गर्छु, उनी वर्षमा मुस्किलले 2 महिना यहाँ बस्छिन्।
बिचरा रितेन गरुङ्गोसँग मुस्कुराउन मात्र सक्यो।
निस्कनु अघि भनेसाको त्यो पूर्ण कदको तैलचित्र फेरि निहाल्यो।
चित्र त्यसरी नै मुस्कुराइरहेको थियो जसरी ऊ मुस्कुराउने गर्थिन्।
बाहिर गाडीमा आएर उपहारको बट्टामा टाँसिएको सानो खाम खोलेर हेऱ्यो।
सानो पत्र र चिरपरिचित हस्ताक्षरहरू ऊ पढिरहेको थियो, तर भनेसा आफै बोलिरहेको झैँ भ्रम भइरहेको थियो।
रितेन, मलाई हाँस्न पुगेको छैन, त्यो बजिया ड्राइभरले त एक दिन मलाई प्यान्थरको त्यो बट्टा उपहार भन्दै थियो। मैले के हो भनेर सोद्धा उसले हाउ भाउबाट प्यान्थरको विवरण नै प्रस्तुत गर्यो।
म यति हाँसेँ कि सायद त्यसले मेरो हाँसो चुम्न सक्ने सपना देख्यो।
त्यो घुम्तीमा पुगेपछि मलाई अनायास हाँसो उठ्नुको रहस्य त्यही मात्र हो।
तर तिमीले केही हदसम्म सत्य बोलेकी थियो।
माई लाइफ इज माई लाइफ, नत्र म बिलियनियर बिजनेसम्यान की छोरी भएर पनि जानी जानी स्लिपिङ ब्याग हराउँदै हिँड्ने थिइनँ।
त्यो आलिसान महल जहाँ केही बेर तिमी थियौ त्यसभित्र साँगुरेर बस्न सक्दिनँ।
हार्वर्डमा पढ्दाखेरिदेखि नै बाबुआमासँग तिम्रो देश घुम्न पुगेँ,
अनि मेरो पिएचडी अनुसन्धानको लागि तिमीलाई थाहा छ मेरो विषय, तिमीले थुप्रै सघाएका छौ मलाई।
एउटा कुरा रितेन, मानिसको मूल्याङ्कन गर्ने परिभाषाहरू फेर्नुपर्छ होला।
म फेरि नेपाल आउनेछु, पाख्रीबासदेखि हिले पुग्दै दिउँसै बास बस्नलाई तिमीलाई फेरि बाध्य पार्नेछु।
मलाई तोङ्बा र लामकानीको पोलेको भाकुलो खान पुगेकै छैन।
यु नो मी, माई लाइफ इज माई लाइफ, यति नै हो मेरो जिन्दगीको फिलोसफी, कसले रोक्न सक्छ र मलाई।
राम्रै चड्कन पाएको महसुस गर्यो रितेनले।
मलाई लगुना बिच देखाउन लैजाऊ न, आफूलाई राइड दिने साथीलाई बिन्ती गर्यो।
लगुना बिचको प्रसङ्ग घरिघरि उठाउँथे भने सा रितेनसँग, सायद त्यसैले ऊ त्यहाँ गएर लगुना बिचको बगरभरि उसलाई खोज्न चाहन्थ्यो, त्यहाँको बतासहरूमा भनेसालाई महसुस गर्न चाहन्थ्यो।
उनीहरू लगुना बिच पुग्दा करिब करिब सूर्यास्त हुनै लागेको थियो।
विशाल सागरको छालहरूसँग खेल्दै घाम डुबेको यति सुन्दर दृश्य उसले जीवनमा कहिल्यै देखेको थिएन।
कथा संसारमा आज हामीले कथाकार सुन्दर जोशीको कथा त्यो घुम्ती प्रस्तुत गर्यौँ। कथा संसार सुन्ने कथाहरूको सङ्ग्रह हो। कथा संसार हिमाली स्वरहरूको एउटा साहित्यिक प्रस्तुति हो। कथा संसारमा तपाईँ पनि आफ्नो कथाहरू हामीलाई पठाउन सक्नुहुन्छ। कथाहरू पठाउने हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com।
Sitting.